यो रेडियो नेपाल हो। अब सुनील थापाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भारतमा देखिएको बर्ड फ्लूको संक्रमण नेपालमा प्रवेश गर्न नपाओस् भन्ने उद्देश्यले सतर्कता अपनाउन शुरू गरियो। नेपाली भूमिभित्र भारतीय सीमा सुरक्षा बल एसएसबीले बनाएको अस्थायी चेकपोस्ट स्थानीयको अवरोधपछि भत्काइयो। काठमाडौँ उपत्यका सहित देशका कुनै पनि भागमा घोषित वा अघोषित रूपमा विद्युत कटौती गर्ने कार्य नभएको विद्युत प्राधिकरणको स्पष्टोक्ति र अमेरिकाको संघीय संसद भवन क्यापिटल हिलमा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थित व्यक्तिहरूको हुल दंगामा चारजनाले ज्यान गुमाए। संघीय संसद राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले प्रतिनिधि सभा विघटन र त्यसबाट उत्पन्न परिस्थितिले निम्त्याएको अन्यूलता लगायतका विषय उठाउनु भएको छ। बैठकमा सांसद वामदेव गौतमले पार्टीमा वादविवाद र सहमति असहमति हुनु स्वाभाविक भए पनि प्रतिनिधि सभा भंग हुँदा भने देश अत्यन्त कठिन परिस्थितिमा पुगेको बताउनुभयो। उहाँले प्रतिनिधि सभा विघटनको विषय अदालतमा बहस भइरहेको अवस्थामा त्यस उप कुनै टिप्पणी गर्नु उपयुक्त नहुने पनि बताउनुभयो। नेकपाका सचेतक खेमलाल भट्टराईले प्रतिनिधि सभा विघटन र निर्वाचनको विषयलाई लिएर बहस हुनु स्वाभाविक भएको भन्दै प्रधानमन्त्रीको कदमलाई निरंकुश र तानाशाही भनेर जनतालाई भ्रममा पार्न नहुने बताउनुभयो। सांसद रमेशजङ रायमाझीले सुखी नेपाली समृद्ध नेपालको सपना बाँड्ने वर्तमान सरकारले जनताको मतको संरक्षण गर्न नसकेको बताउनुभयो। उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा बसिरहेको आरोप लगाउँदै सरकारले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई समेत विवादमा पार्ने काम गरेको बताउनुभयो। कृषि तथा पशुपक्षी मन्त्रालयले बर्ड फ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। भारतका विभिन्न स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएसँगै विशेष गरी तराईका क्षेत्रमा उच्च सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो। मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरेले नेपालमा भारतको हिमाचल प्रदेशबाट बर्ड फ्लू भित्रने सम्भावना उच्च रहेको भन्नुहुँदै भारतबाट भित्रने कुखुरा जन्य प्रजातिका वस्तुबाट संक्रमण फैलन नसकोस् भनेर हाललाई आयातमा रोक लगाइएको जानकारी दिनुभयो। मन्त्रालयले काकडभेट्टा वीरगंज भैरवा कृष्णनगर नेपालगंज कैलाली तथा गड्डा चौकी नाका प्रमुख जिल्ला अधिकारीहरूलाई उच्च सतर्कता अपनाउन र आवश्यक परे प्राविधिक तथा अन्य स्रोत साधनको प्रयोग र थप जनशक्ति माग गर्न विशेष निर्देशन समेत दिइएको छ। भारतको मध्यप्रदेश केरला राजस्थान र हिमाचल प्रदेशमा बर्ड फ्लू पुष्टि भएको बताइएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर 10 भुडा नेपाल भारत सीमा क्षेत्र 10 गजाबाट नेपालीले भारतीय एसएसबीको पोस्ट हटाएका छन्। हिजो बिहान सुटुको 10 गजा क्षेत्रमा भारतीय एसएसबीले बनाएको अस्थायी पोस्ट स्थानीयले विरोध गरेपछि हटाइएको छ। नेपाल भारत सीमा पिलर नम्बर 34 र 35 को बीचको विवादित भूभागमा एसएसबीले चोर शैलीमा अस्थायी पोस्ट बनाएको स्थानीय बासिन्दाको भनाइ छ। पूर्वी इलामको सीमावर्ती नाका पशुपति नगरबाट भारत लैजाने क्रममा 3 किशोरीको उद्धार गरिएको छ। माइती नेपाल सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सोधपूछ गर्दा शंखुवासभा मकालु गाउँपालिकाका 15-16 वर्षका ती किशोरीलाई गाड़ीमा भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारेर उद्धार गरिएको माइती नेपालका होम खतीबाटले जानकारी दिनुभयो। शंखुवासभा घर भई हाल काठमाडौँ बस्दै आएकी लाचेन शेर्पाले ती किशोरीलाई काठमाडौँमा जागिर लगाइदिने आश्वासन दिँदै एक हप्ता अगाडि काठमाडौँ लगेर राखेको अनुसन्धानको क्रममा खुलेको छ। उद्धार गरिएका तीनै किशोरीको परिवारलाई बोलाएर जिम्मा लगाइएको छ। बाँकेमा पछिल्ला 3 वर्षमा 800 भन्दा बढी महिला तथा बालबालिका हराएका छन्। भारतसँगको सीमा जोड़िएको बाँके जिल्लामा पछिल्ला 3 वर्षमा 808 महिला बालबालिका तथा ज्येष्ठ नागरिक हराएको प्रहरीमा उजुरी परेको छ। जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र बाँकेका अनुसार हराएका मध्ये 87% महिला र बालबालिका रहेका छन्। नेपाल विद्युत प्राधिकरणले काठमाडौँ उपत्यका लगायत देशका कुनै पनि स्थानमा घोषित वा अघोषित रूपमा विद्युत भार कटौती नभएको पुनः दोहोर्याएको छ। प्राधिकरणले प्राविधिक समस्याको कारण एकाध मिनट वा केही घण्टा कहीँ कतै बिजुली काटिएको भए पनि त्यसबाट लोड सेडिङको रूपमा नबुझ्न आग्रह गरेको छ। उपभोक्तालाई गुणस्तरीय भर पर्दो र पर्याप्त विद्युत उपलब्ध गराउन प्रसारण तथा वितरण लाइन र सब स्टेशन सुदृढीकरणका लागि चालिएका कदमबाट विद्युत छिनछिनमा जाने समस्या घट्दै गएको समेत प्राधिकरणले दावी गरेको छ। प्राधिकरणका कायमुकायम कार्यकारी निर्देशक हितेन्द्र देव साकेले हाम्रो प्रणालीमा पर्याप्त विद्युत छ, लोड सेडिङ हाम्रो इतिहास बनिसकेको छ भन्नुहुँदै जति सक्दो छिटो विद्युत आपूर्ति नियमित गर्न प्राधिकरण क्रियाशील रहेको जानकारी समेत दिनुभएको छ। कोरोना भाइरस संक्रमणको दर कम हुँदै गएपछि लामो समयदेखि बन्द भएका विद्यालयहरू विस्तारै खुल्न थालेका छन्। सरकारले पनि देशभर विद्यालय पुनः सञ्चालन गर्ने तयारी गरेको छ भने जनस्वास्थ्य विज्ञहरूले चाहिँ जनसंख्या बढ़ी भएका काठमाडौँ उपत्यका लगायत ठूला शहर र भारतसँग सीमा जोड़िएका स्थानमा विद्यालयहरू तत्काल नखोल्न सुझाव दिएका छन्। सो सम्बन्धमा हाम्रा संवाददाता यशोदा अधिकारीले तयार पारेको रेडियो रिपोर्ट।
जोखिमको अवस्था अनुसार स्थानीय तहले निर्णय गर्ने गरी संघीय सरकारले ल्याएको विद्यालय सञ्चालन कार्य ढाँचा 2077 अनुसार विद्यालय पुनः सञ्चालनको जिम्मा स्थानीय तहलाई नै दिएको छ। जस अनुसार संक्रमणको जोखिम कम भएका ठाउँहरूमा विद्यालय खुलेका छन् भने जनसंख्या बढ़ी भएका शहरी क्षेत्रमा विद्यालयहरू खोल्ने वा नखोल्ने भनेर कोविड-19 संकट व्यवस्थापन केन्द्रले जिल्लालाई जिम्मा दिने गरी सिफारिश गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पनि सरकारले देशैभर विद्यालय पुनः सञ्चालन गर्ने निर्णय गरेको खण्डमा कार्यान्वयनका लागि तयार रहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्मा:
देशभरि सबै खोल्ने अरू थप डिसिजनको विषयमा चाहिँ नेपाल सरकारले जे डिसिजन आउँछ त्यो अनुसार हामीले कार्यान्वयन गर्छौं।
विद्यालय रहेको ठाउँ, त्यस क्षेत्रको संक्रमणको अवस्था, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड अनुसार जिल्ला कोविड-19 संकट व्यवस्थापन केन्द्रमा राय परामर्शका लागि पठाउने र त्यहाँको अवस्था अनुसार विद्यालय पुनः खोल्ने वा नखोल्ने निर्णय गर्न सकिनेछ। यस अवधिमा संक्रमण नभएका जिल्लामा पुनः सञ्चालन गरिएका कतिपय विद्यालयहरू खुलेपछि संक्रमण बढेर पुनः बन्द भएका पनि छन्। जनस्वास्थ्य विज्ञहरूले पनि काठमाडौँ उपत्यका लगायतका ठूला शहरहरूमा तत्काल विद्यालय नखोल्न सुझाव दिएका छन्। जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डे जोखिम रहेका स्थानमा तत्काल विद्यालय नखोल्दा बढी सुरक्षित रहन सकिने बताउनुहुन्छ।
अलिकति जनसंख्या बढी भएको र जोखिम भएको काठमाडौँ उपत्यकामा केही
पछिल्लो समयमा सरकारले ठूलो संख्यामा एन्टिजेन परीक्षण गरेको रिपोर्ट, बेलायतबाट फैलिएको कोरोना भाइरसको अवस्था र राजनीतिक भेला र जुलुसबाट थप संक्रमण फैलन सक्ने हुँदा फागुनसम्म पर्खनु पर्ने जनस्वास्थ्य विज्ञहरूले जनाएका छन्। पुनः जनस्वास्थ्य विज्ञ डाक्टर पाण्डे:
हतार गरी नहालौं, अहिले चाहिँ मेन प्रदेशको छुट्टी दिने बेला पनि हो। बेलायतको भाइरस प्रवेश गरेको हुन सक्छ, विभिन्न जुलुसहरू भेलाहरू भइरहेछन्, त्योबाट चाहिँ कस्तो असर देखिन्छ, क्लियर पिक्चर आउँछ।
एकातिर कोरोना भाइरसको संक्रमण शून्य भएका ठाउँमा खुलेका विद्यालयहरू पनि पुनः संक्रमण फैलिएर बन्द गर्नुपर्ने अवस्था आएको छ भने अर्कोतिर वैकल्पिक माध्यमबाट हुने पढ़ाई प्रभावकारी नभएको भन्दै प्रत्यक्ष कक्षा सञ्चालनका लागि दबाव आउन थालेको छ। यस्तो अवस्थामा शिक्षक, अभिभावक र विद्यार्थीले जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा जुनसुकै बेला संक्रमणको जोखिम बढ्न सक्ने तर्फ सचेत भई पठन पाठनको व्यवस्थापन गर्नुपर्ने देखिन्छ।
यो थियो हाम्रा संवाददाता यशोदा अधिकारीले तयार पारेको रेडियो रिपोर्ट। अब बाँकी प्रसंग। बाँकेमा कोरोनाबाट सबैभन्दा बढी मृत्यु नेपालगंजमा भएको छ। जिल्लामा हालसम्म 48 जनाको मृत्यु हुँदा नेपालगंज उपमहानगरपालिकाका 26 जनाले ज्यान गुमाएको जिल्ला कोविड-19 संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ। दोस्रोमा कोहलपुर नगरपालिकामा 9 जना, खजुरा गाउँपालिकामा 5 जना, बैजनाथ राप्ती सुनारी जानकी र नरेनापुर गाउँपालिकाका 2 जनाको मृत्यु भएको जिल्ला कोविड-19 संकट व्यवस्थापन केन्द्र फोकल पर्सन तेज बोलीले जानकारी दिनुभएको छ। झापामा ट्रकको ठक्करबाट 1 जना बालकको मृत्यु भएको छ। शिव शताक्षी नगरपालिका स्थित दुधे शिवगंज सड़क खण्डमा मालवाहक ट्रकले साइकललाई ठक्कर दिँदा स्थानीय धनबहादुर राईका 11 वर्षीय छोरा भीम राईको घटनास्थलमै मृत्यु भएको हो। चितवन राष्ट्रिय निकुञ्जले गैंडा मारेर खाग तस्करी गर्ने 1 जना दोषीलाई 16 वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा माडी नगरपालिका वडा नम्बर 5 पिपरियाका 48 वर्षीय शनिश्चरा महतो रहेका छन्। पुष 17 गते पक्राउ परेका महतोलाई 21 गते भरतपुर कारागार चलान गरिएको निकुञ्जले जनाएको छ। जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण गरेका जाजरकोट जिल्लाका 200 घर परिवार सम्झौता अनुसार समयमै रकम नपाउँदा ऋणको भारी बोक्न बाध्य भएका छन्। ऋण काटेर गत असारमै घर निर्माण गरिसकेको भए पनि केन्द्र र प्रदेश सरकारले समयमै बजेट नपठाइदिँदा उनीहरू समस्यामा परेका हुन्। जाधरकोटबाट हाम्रा संवाददाता बद्री पन्तले तयार पारेको अर्को रेडियो रिपोर्ट।
गत असारमै घर निर्माण गरेका बारीकोट गाउँपालिका पञ्च भैलो खानाका चन्द्रबहादुर परियारले 8 महिना बितिसक्दा पनि घर निर्माणको रकम पाउन सक्नु भएको छैन। रिमनाम गरेर घर बनाएको र लामो समय भइसक्दा पनि घर निर्माणको रकम नपाएको परियारको गुनासो छ।
जुन त अहिले घर दिएको छ भन्ने भयो, घर दिँदाखेरि हामीले हालिम बनायौँ, असार 26 गते घर निर्माण गर्यौँ, ब्याजले गर्दा साउ काट्दै गर्दै गरेको भिडले गर्दा अहिलेसम्म हामीसँग एउटा पैसा पनि छैन।
जनता आवासको रकम पाउने आशमा घर बनाएको नलगार नगरपालिका सात दल्लीका बल्लेवादी अहिले रकम नआउँदा निराश देखिनु भएको छ।
कोही बेला ऋण कार्य सय गरेर 3 काम गरे भन्छ, त्यसै छन् हामीहरू पनि त्यसै छौँ। छिटो भन्दा छिटो हामीहरूलाई पैसा दिदिया भएपछि कोही दिनेलाई दिनौ, राख्नेलाई राख्दौ, आफै जो गर्दौ।
उनीहरू जस्तै घर निर्माण गरिसकेका दलित, विपन्न, लोपोन्मुख तथा सीमान्तकी समुदायले आवास निर्माणको रकम पाउन नसकेको बारीकोट पाँच भैलोखानाकी रति परियारको गुनासो छ।
ऋण कार्य घर हालिया छ, अब मिस्त्रीले माग्छन्, आउनु दिउलो भन्ने छ।
घर निर्माण का लागि प्रत्येक परिवारले 3,50,000 रकमबाट 2 कोठा सहितको जस्ताले छाएको घर र शौचालय निर्माण गरेका छन्। कुल रकमको 10% खर्च लाभ गराई आफैले ब्याउनु पर्ने कार्यविधिमा उल्लेख छ। संघीय सरकारले 200 घर निर्माणका लागि प्रदेश सरकार मार्फत आर्थिक वर्ष 2076-77 को 7 करोड बजेट विनियोजन गरेको थियो। भौतिक पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख वीरबहादुर रावलले संघीय सरकारले बजेट पठाउन ढिला गरेको कारण घर निर्माण गरिसकेका स्थानीयलाई रकम वितरण गर्न ढिलाइ भएको बताउनु भएको छ।
आवश्यक बजेट भनेको 7 करोड हो, त्यसमा गत आगामी 2 करोडमा 1,34,00,000 चाहिँ खर्च भएको छ भने बजेट चाहिँ सँगै पठाउन चाहिँ ढिला भएको कारणले गर्दा प्रगति पनि प्राप्त हुन नसक्छ।
बारीकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले भौतिक पूर्वाधार विकास कार्यालयको ढिलासुची तथा चरम लापरवाहीका कारण लामो समयसम्म पनि घर बनाइसकेका स्थानीयले रकम नपाउनु दुखद भएको बताउनु भएको छ।
जसको घरमा महिना दिन खान पुग्दैन तिनी मान्छेहरूलाई घर आला भन्ने नाममा सम्झौता गरिदिएर झनबडी ऋण थुपार दिएको छ। कि त प्रदेश सरकारले हात उठाइदियो भने हामीले अन्य कुनै विकास पूर्वाधार बजेट काटेर भयो भने तिनलाई सहयोग गर्ने अवस्था रहन्थ्यो र गर्छौ पनि।
जाजरकोटमा प्रत्येक स्थानीय तहमा 25-40 वटा घर निर्माण गरिएको छ। बद्री पन्त, रेडियो नेपाल, जाजरकोट।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानु पर्छ है।
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक, विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 कक्षासम्म पढाइ हुने पाठ्य सामग्री राखेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे। हजुरको एनटिसी सिम छँदैछ, त्यसैमा राखे भो, मेरो लागि लिउला, अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिने रे।
ओहो, स्कुलमा खोलेर मलाई त तिमीहरूको पढाइको कस्तो पिर लागेको थियो, अब भने ढुक्काउने भो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
छोटो विश्राम पछि समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाको राष्ट्रपति पदमा विजयी जो बाइडेनले क्यापिटल हिलमा भएको हिंसक भिडन्तको पछाडि राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकको हात रहेको आरोप लगाउनु भएको छ। क्यापिटल हिल स्थित संसद भवनमा प्रवेश गर्न खोज्ने प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले गोली चलाउँदा 1 महिलासहित 4 जनाको मृत्यु भएको छ। पछिल्लो राष्ट्रपति निर्वाचनमा विजयी हुनुभएका जो बाइडेनलाई भावी राष्ट्रपतिका रूपमा स्वीकार गर्ने उद्देश्यले क्यापिटल हिलमा बस्ने तर्खर भएको संसद बैठक प्रभावित गर्ने उद्देश्यले भएको हिंसक भिडन्तका सम्बन्धमा विश्व जगतले चिन्ता व्यक्त गरेका छन्। अमेरिकामा पछिल्लो राष्ट्रपति निर्वाचनमा धाँधली भएको भन्ने विषय उठाएर राष्ट्रपति डोनाल्ड ट्रम्पले परिणाम स्वीकार गरेको कारण स्थिति अन्यल भइरहेकै बेला पछिल्लो घटना भएको छ। यसैबीच अमेरिकी कंग्रेसले जर्जिया राज्यको सिनेटको 2 स्थानको निर्वाचन परिणाम घोषणा गर्ने तर्खर गरिरहँदा प्रदर्शनकारीहरू संसद भवन क्यापिटल हिल प्रवेश गरेका हुन्। रिपब्लिकन र डेमोक्रेट बीच सिनेटमा वर्चस्व कायम गर्न जर्जियाका 2 स्थान निर्णायक भई कड़ा प्रतिस्पर्धा भइरहेका बेला दुवै स्थान डेमोक्रेटिक दलले जितेपछि रिपब्लिकन समर्थकहरू आक्रोशित भएका थिए। उत्तर कोरियाका नेता किम जोङ उनले देशको सैन्य शक्तिलाई अझै मजबूत पारिने उद्घोष गर्नुभएको छ। आणविक अस्त्र सम्बन्धी विवादको कारण अमेरिका सहितका राष्ट्रहरूले नाकाबन्दी लगाएको कारण चीन बाहेकका देशसँग द्विपक्षीय कारोबार गर्न नपाएको उत्तर कोरियाले नाकाबन्दी र कोरोना संकटले देशको अर्थव्यवस्था कमजोर भए पनि सैन्य शक्ति अझै सशक्त पारिने उद्घोष गर्नुभएको हो। कंगोको उत्तरी किब इलाकामा सशस्त्र विद्रोही समूहले कम्तीमा 22 स्थानीयको हत्या गरेका छन्। सो भेगको बेनी इलाकालाई आधार बनाएर सशस्त्र विद्रोह गर्दै आएको युगान्डाको विद्रोही समूहले पछिल्लो आक्रमण गरेको कंगोको सरकारी स्रोतले जनाएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। भारतमा देखिएको बर्ड फ्लूको संक्रमण नेपालमा प्रवेश गर्न नपाओस् भन्ने उद्देश्यले सतर्कता अप्नाउन शुरू गरियो। नेपाली भूमिभित्र भारतीय सीमा सुरक्षा बल एसएसबीले बनाएको अस्थायी चेकपोस्ट स्थानीयको अवरोधपछि भत्काइयो। काठमाडौँ उपत्यकासहित देशका कुनै पनि भागमा घोषित वा अघोषित रूपमा विद्युत कटौती गर्ने कार्य नभएको विद्युत प्राधिकरणको स्पष्टोक्ति र अमेरिकाको संघीय संसद भवन क्यापिटल हिलमा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थित व्यक्तिहरूको हुलदंगामा चारजनाले ज्यान गुमाए। यसको साथै 3 बजेको समाचार सकियो। रेडियो नेपाल सुनिरहनु होला। हवस् त, नमस्ते।